अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक हप्ता सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत छ। अर्जुनधारा खबर अर्जुनधारा नगरपालिकासँग सहकार्यमा हामी यो प्रत्येक हप्ता सोमबार बिहान 8 बजे समसामयिक विषयवस्तुलाई उठान गर्ने प्रयास गर्ने गर्दछौँ। आज पनि हामीले अर्जुनधारा नगर क्षेत्रभित्र रहेका विविध गतिविधिलाई अहिले जनप्रतिनिधि जनताको चाहना अनुसार विकास निर्माणका कामहरू भइरहेका छन् या छैनन्, अहिले अर्जुनधारामा के कसरी विकास निर्माणका कामहरू जनताको अपेक्षा अनुसार सम्बोधन भइरहेका छन् भन्ने विषयमा कुराकानी गर्न गइरहेका छौँ। आज हामीले अतिथिको रूपमा अर्जुनधारा नगरपालिका वार्ड नम्बर 10 का अध्यक्ष एवं नगरका प्रवक्ता भूपेन्द्र नेउपानेसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा आउनु भएको छ। यतिखेर अर्जुनधारा नगरपालिकामा विकास निर्माणका कामले गति लिँदै गएको छ, यद्यपि जनताको अपेक्षा अनुसार अझै पनि धेरै चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था छ। अहिले विशेष गरेर अर्जुनधारा नगरपालिकामा चाहिँ आन्तरिक आयलाई स्तर वृद्धि गर्नको निम्ति के कस्ता गतिविधि भइरहेका छन् लगायत धेरै कुराहरू उठेका छन्। अहिले चाहिँ ठेकेदारका कारणले चाहिँ त्यहाँ निर्माण भइरहेका विकासका योजनाहरू पनि अलिकति ढिला हुँदाखेरि जनताले शास्ति बेहोरेका कुराहरू पनि छन्। यिनै विषयमा आज हामी भूपेन्द्र सरसँग कुरा गर्छौँ। भूपेन्द्र सर, स्वागत छ तपाईँलाई।
हजुर, नमस्कार।
भूपेन्द्र सर, अहिले पछिल्लोचोटि तपाईँ नगरको प्रवक्ता पनि हुनुहुन्छ, त्यस हिसाबले म नगरको समग्र गतिविधिमा अलिकति कुरा गर्न चाहन्छु। अहिले चाहिँ अर्जुनधारा नगर क्षेत्रमा निर्माण भइरहेका विकास निर्माणका कामहरू अत्यन्तै ढिलो गरेका कारण चाहिँ जनताले धुलोबाट जनताले शास्ति बेहोरिरहेको कुरा प्रमुखताका साथ उठेको छ, के भन्नुहुन्छ? अहिले तपाईँहरू त्यसतर्फ ध्यान दिनु भएको छ कि छैन?
एकदम हाम्रो साह्रै धेरै ध्यान आकर्षण भएको छ। धेरै जनताहरूबाट पनि नगरवासीहरूबाट पनि आवाजहरू उठिरहेका छन्। विशेष गरेर ठेकेदारहरूले जुन ठेक्का लिन्छन् विशेष गरेर बाटाहरूको बारेमा, अब त्यो ठेक्का लिएर चाहिँ त्यो समयमा कामहरू चाहिँ अब नगर्ने भएको कारणले गर्दाखेरि चाहिँ अब धेरै हामीलाई समस्या भइरहेको छ। ठेकाहरू लिने फेरि चाहिँ समयमा नगर्ने फेरि चाहिँ ठेकाको म्याद चाहिँ अब माथिबाट फेरि उनीहरूको चाहिँ अब त्यो सार्न पाउने सारिदिने होइन, एउटा यो कारणले ठेकेदारको कारणले ठेकेदारले काम समयमा सम्पन्न नगरेको कारणले एउटा समस्या उत्पन्न भएको छ। अर्को चाहिँ अब त्यो अलिअलि निर्माण विकासका कामहरू नहुनुमा हाम्रो चाहिँ यो हाम्रै आफ्नै नगरभित्रै अब खोलाहरू धेरै छन्, तर खोलाहरू चाहिँ समयमा ठेका नलागेको कारणले गर्दा पनि त्यहाँको मेटेरियलहरू चाहिँ अब बाहिर ननिस्के पछाडि पनि निर्माण विकासको कामहरू अलिअलि रुप्त भएको छ है। अनि अर्को त आर्थिक मन्दी नै हो, फेरि पनि आर्थिक मन्दीको कारणले गर्दाखेरि चाहिँ अलिकति यो समस्याहरू
जस्तै सर, यो अहिले तपाईँले उठान गर्नुभयो अर्जुनधारा नगरपालिकाको सबैभन्दा ठुलो आय स्रोत भनौँ आन्तरिक आय स्रोतको बाटो नै त्यहाँका नदीजन्य सामग्री उत्खनन नै हो। किन यस्तो भइरहेछ सर? किन तपाईँहरूले त्यसतर्फ चाहिँ बढी ध्यान दिनुभएको छैन? किन ठेक्का लाग्न नसकेको हो? के कारण हो सर यो प्रश्न बनाइदिनु?
होइन, यो बारेमा सुन्नु न, त्यो अब हामीले त अब त्यो निर्माण एउटा त्यो निर्देश जुन छ नेपाल सरकारको निर्देश जुन त्यो नियम होइन, त्यो चाहिँ अब त्यो विधिलाई त्यो प्रक्रियालाई हामीले अवलम्बन गर्ने कुरो त्यो अनुसार गर्दाखेरि भनेको अब त्यो ठेकाको लागि सूचनाहरू चाहिँ आह्वान हुन्छन्, तर अब एकचोटि आह्वान गरिन्छ अब आएर चाहिँ ठेका हालिदिनुहुन्न चाहिँ अब त्यो ठेका हाल्ने साथीहरूले ठेका कम्पनीहरूले होइन व्यवसायहरूले, अनि अब फेरि पनि आह्वान गरिन्छ हाल्नुहुन्न। अब कारण के भन्दाखेरि अलिक मोटो रकम चाहिँ त्यो उहाँहरूले चाहिँ पहिला जुन हुन्छ नि धरोटी बापत चाहिँ अब पहिला चाहिँ विगत वर्षहरूमा चाहिँ थोरै थोरै पनि धरोटी बापत राख्दाखेरि चाहिँ त्यो उहाँहरूसँग समझौताहरू या उहाँले काम गर्ने जिम्मेवारीहरू ठेका सदरका कामहरू हुन्थ्यो अरे, अहिले चाहिँ अलिक मोटो रकम राख्नुपर्ने भएकोले गर्दाखेरि पनि त्यो राख्न अलिक हामी असमर्थ भएको र कारणले पनि हामीले त्यो ठेका नलागेको भन्ने कुराहरू पनि गर्नुहुन्छ। अब यो चाहिँ अलिक समस्याको रूपमा रहेको छ। अब पछिल्लो समयमा केही माने केही थोरै मान 40% जति चाहिँ लागेको छ, अरू लागेकै छैन, अझै पनि हाम्रो खोला लागेको छैन। खोला नलागेपछि खोलाहरू अहिले बन्द अवस्थामा छन्, त्यहाँबाट मेटेरियलहरू उठिरहेका छैनन्। यिनै कारणले पनि अलिकति हाम्रो निर्माण विकासको काममा चाहिँ अलिकति ढिलाइ भएको, सहयोग नभएको चाहिँ एउटा मुख्य कारण चाहिँ हामीलाई यो लागेको छ।
जस्तै भुवनेश्वर, यो पछिल्लोचोटि चाहिँ स्थानीय पालिकाहरूको प्रमुख चुनौती बन्दै गएको छ आन्तरिक आयलाई बढाउन चाहिँ, जस्तै केही करका दायराहरूमा वैज्ञानिक कर प्रणालीहरू लागू गर्नुपर्ने होइन, आन्तरिक आम्दानीलाई बढाउनका लागि चाहिँ साँच्चिकै सबै जनप्रतिनिधिहरू जुट्नुपर्नेमा अन्य पालिकाहरूमा पनि यो हुन सकेका छैन। अर्जुनधारामा पनि यो चाहिँ आन्तरिक आय स्रोतलाई वृद्धि गर्ने योजना चाहिँ प्रभावकारी भएन नि सर, किन?
होइन, एकदम यो सही कुरा भन्नुभयो। अब हामीहरू छलफलमाथि छौँ, अब विगत लामो समयदेखि नै लाई पनि एउटा सार्थक र परिणाममुखी होइन निष्कर्षमा चाहिँ अझै पनि पुग्न सकिएको छैन। तर पनि हामीले यदि चिन्तित कि छौँ यो तपाईँले उठाउनु भएको विषयमा, त्यो आम नगरवासीहरूबाट पनि नागरिकबाट पनि उठिरहेको छ। अब यो आन्तरिक आयलाई वृद्धि कसरी गर्न सकिन्छ भनेर हामी लागेका छौँ। विशेष गरी करका दायराहरू, अलिकति यो सम्पत्ति करहरू जुन छ नि, हाम्रा जुन जमिनका जुन मालपोतहरू होइन, अब त्यसलाई विगतको भन्दा त्यसलाई केही परिमार्जन चलाउनु दिने, अब तपाईँको थोरै त्यहाँ र केही वृद्धि गरिएको छ, केही के हामी सङ्कल्प बढेको छ। नमस्कार। अब अरू चाहिँ हामी अहिले छलफल पनि छौँ, अरू अब के गर्न सकिन्छ, कसरी त्यहाँतिर आएर वृद्धि गर्ने भनेर हामी त्यसमा चाहिँ एकदम चिन्ताका साथ लागिरहेका छौँ। हाम्रो चाहिँ नगरपालिका कार्यपालिका
अब भुवनेश्वर, अलिकति यो तपाईँको वाडामा पनि धेरै समस्याको रूपमा रहेको यो अहिले नेपाल सरकारले चाहिँ भूमिहीन दलित सुकुम्बासीहरूलाई चाहिँ धनी पूर्जा वितरणको कामहरू दिने चरणमा छ। अर्जुनधाराबाट सुरुवात पनि भएको थियो, सभामुखले त्यसको सुरुवात पनि अर्जुनधाराबाटै गर्नुभएको थियो। तर अत्यन्तै महँगो भनौँ, अत्यन्तै धेरै चाहिँ कर तिर्नुपर्ने कारणले धनी पूर्जा प्राप्त गर्नेले पनि धनी पूर्जा लिन नसकेको भन्ने गुनासो छ। यो कुरा चाहिँ केन्द्र सरकारसँग सुनवाई भएको छ कि छैन, तपाईँहरूले त्यहाँ डेलिगेसन पहल गर्नुभएको छ कि छैन, यो चाहिँ अहिलेको अवस्था कहाँ पुगेको छ सर?
होइन, एकदम पहल धेरै भएको छ। अब हाम्रो त यहाँ त मानौँ हाम्रो नगर प्रमुख अनि हाम्रो नगरपालिकाका हाम्रो जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका चाहिँ अब प्रमुखहरू, माननीयहरू सबै नै अब माथि केन्द्रमा गएर या काठमाडौँ गएर त्यहाँको मानौँ सङ्घीय सरकारका प्रमुख भने प्रधानमन्त्रीसँग होइन, आयोगका प्रमुखसँग कुराकानी भएको छ। र उहाँले एकदम यो तुरन्तै चाहिँ यो अब परिवर्तन हुन्छ, घटाइन्छ भनेर हामीलाई पटक पटक आश्वासन पनि दिनुभएको छ। छिटै घट्छ भन्नुहुन्छ, तर पनि त्यो अब कारणमा चाहिँ अब आएको छैन, घटेर निर्णय भएर चाहिँ आएको छैन। प्रधानमन्त्रीले पनि पटक पटक चाहिँ अब हाम्रा नेतृत्वहरूसँग अब भेटघाटमा सार्वजनिक रूपमा पनि त्यो अब यो चाहिँ जुन चर्को झुलिराखेको छ, त्यो चाहिँ अब हाम्रो सुकुम्बासीहरूको जति जमिनको जुन करहरू राशिहरू त्यो चाहिँ अब घटाइन्छ भन्नुभएको छ, तर पनि घटेर आएको छैन। तर यसमा पहल त प्रशस्तै भएको छ, मैले स्थानीय स्तर सरकारको तर्फबाट बहुत धेरै पहल भएको छ, पहल नभएको चाहिँ होइन।
अब केही तपाईँहरू एउटा जोस जाँगरका साथ जनतामा जानुभएको थियो, जनताले अत्यधिक रुचाएर तपाईँहरूलाई विजय पनि गराउनु भयो होइन। अब यो अर्जुनधारामा पछिल्लोचोटि एउटा अलिकति आशाको भरोसाको केन्द्र जनप्रतिनिधि बनिरहँदा अहिले अलिकति सुस्तायो जस्तो देखिन्छ। जस्तै तपाईँहरूले पहिले पकेट क्षेत्र, पशु पकेट क्षेत्र, सुपारी पकेट क्षेत्र जस्ता यस्ता कार्यक्रमहरू ल्याउनु भएको थियो र केही त्यहाँ चाहिँ लगानी गर्ने वातावरण पनि बनेको थियो। पछिल्लोचोटि चाहिँ ती पकेट क्षेत्रहरूका कुराहरू, मासु पकेट क्षेत्र, दुध पकेट क्षेत्र, यस्ता यी कुराहरू चाहिँ अहिले अलिक सुस्ताउँदै गए। तपाईँहरूमा किन यो बजेटको अभाव या
होइन? होइन, त्यस्तो हाम्रो सुस्ताएको चाहिँ होइन। हामीले ती सुरु गरेका ती कामहरू होइन, ती योजनाहरू एकपछि अर्को गरेर त्यसलाई अगाडि त बढाइएको छ। जस्तै दुध पकेट क्षेत्रको सवालमा पनि हामीलाई जुन त्यो दुध र सङ्कलन समूहहरू बनाएर विभिन्न ठाउँमा त्यो सङ्कलन केन्द्रहरू बनाएर त्यसलाई चाहिँ त्यो सङ्कलन पनि भइरहेको छ। तर पनि के छ भने यो अब दुधकै सवालमा त अलिकति बजारीकरणमा समस्या आएको छ, यसो बिक्रीमा समस्या आएको छ किसानहरू, अनि हामी पनि अलिकति चिन्तित बनेका छौँ। उत्पादन राम्रो छ, उत्पादन वृद्धि भएको छ, तर पनि त्यो बिक्री अलिकति अब त्यो हिजोको भन्दा घटेर गएको छ र अलिक समस्या भएको छ। अरू अब हाम्रो पशुहरूको लागि त हामीले त लागिरहेछौँ, जस्तै दानाहरू आफै उत्पादन गर्ने होइन, अनि सुपारी चाहिँ पकेट क्षेत्र या सुपारीको लागि त्यहाँ अत्याधुनिक ढङ्गले चाहिँ सुपारीको क्षेत्रमा काम गर्ने भनेर हामीले बजेटहरू पनि छुट्याएर त्यसको लागि चाहिँ लागिरहेका छौँ। नराखेको चाहिँ होइन, तर पनि अलिकति के त हुँदो रहेछ, अन्त धेरै कुराहरू मिलाउनु पर्दो रहेछ त्यो कामलाई, त्यो क्षेत्रलाई अगाडि बढ्नको लागि। तर सबै कुराहरू ठ्याक्कै मिलिसकेको चाहिँ स्थिति होइन, तर पनि हामी
जस्तै 10 नम्बरमा चाहिँ अत्यन्तै धेरै सम्भावना कृषिमा देखिन्छ, विशेष सुपारी खेतीहरूमा पनि देखिन्छ होइन, नगदी बालीहरूमा पनि अलिक बढी सम्भावना देखिन्छ। तपाईँले यसपालि त्यहाँ सिलिङ बजेटै घटेर आयो तपाईँको होइन, अब यसमा नगरको, केन्द्रको, प्रदेशको बजेटहरूलाई चाहिँ अलिक बढी ल्याउन तपाईँको पहल के भइरहेछ सर? यस कृषि क्षेत्रमा अलिकति आधुनिक वैज्ञानिक कृषि प्रणालीलाई अवलम्बन गर्नका निम्ति केही पहल भएको छ तपाईँको तर्फबाट?
माथि अब हामीले हेर्नु त्यो अलिकति सुपारीको क्षेत्रमा अलिकति केही त्यो हुन्छ नि हाम्रो त्यो सुकाउने
डायर मिसिनहरू, डायर मिसिनको कुरा,
डायर मिसिनहरूको लागि भन्दा प्रस्तावहरू नगर हुँदै माथि प्रदेश सरकारसँग किनभने सङ्घमा हामीले त्यो प्रस्तावहरू पेस गरेका छौँ। अलिअलि सानो बजेट प्रदेशबाट त्यो त्यहाँ आएको पनि देखिन्छ, अनि नगरले पनि त्यो छुट्याएका छौँ, काम हुँदैछ। अरू पनि अब हामीले सानो मसिना त हाम्रो वडाले पनि केही त्यस्ता योजनाहरू गर्नेछौँ, नगरबाट पनि केही कामहरू भइरहेका छन्। सिँचाइका क्षेत्रमा पनि धेरै बाँध कुलोको निर्माणका कामहरू बजेटहरूको विनियोजन त्यसको जुन निर्माणहरू पनि भइरहेका छन्।
त
मैले त्यो केही केही प्रयास हाम्रो चाहिँ एउटा अब यहाँको आवश्यकता, हाम्रो क्षमता होइन, हाम्रो साधन स्रोतको चाहिँ एउटा अब जुन छ नि अब त्यो आधारमा होइन हामीसँग भएका साधन स्रोतहरूको आधारमा हामीले गर्दैछौँ गर्न चाहिँ, तर पनि अब देखिने गरिकन त्यो भइरहेको छैन, सन्तुष्ट छैन। हामीले गरेको काममा हामी आफै पनि धेरै सन्तुष्ट पनि छैनौँ।
जस्तै तपाईँको क्षेत्रमा अत्यन्त धेरै मजदुरहरू हुनुहुन्छ, विशेष गरेर मुढा बनाउने अलिकति तपाईँको क्षेत्रमा हुनुहुन्छ, ती श्रमिकहरूको जीवन स्तर उकास्नका निम्ति चाहिँ के छ, तालिमहरूको व्यवस्था, सामाजिक विकासतर्फका कुराहरू पनि आउँछन् होइन, त्यसमा तपाईँले कसरी सोच्नु भएको छ सर, त्यसलाई अलिकति बजारीकरण गर्नका निम्ति?
होइन हामी त्यसमा लागिरहेको छौँ। हामीले विशेष गरेर यो मुढा क्षेत्र यहाँ चाहिँ एउटा 10 नम्बर वार्डको हाम्रो विशेष गरेर कार्य भएको होइन, धेरै दिन अब यहाँका वडावासीहरू नागरिकहरू मुढा बुन्ने काममा चाहिँ उहाँहरू चाहिँ त्यहाँ हुनुहुन्छ आबद्ध।
त्यसले
गर्दा यो क्षेत्रलाई अलिकति उठाउनको लागि, यो मुढालाई चाहिँ अलिकति प्रवर्धन गर्नको लागि चाहिँ हामीले आफ्नै स्तरबाट पनि अब हामीले पहलहरू गरिरहेका छौँ, यसको बजारीकरणको लागि हाम्रै लेभलबाट पनि र अब सरकारको लेभलबाट विभिन्न त्यो हाम्रो चाहिँ चाइनाको पनि अब त्यो टोलीहरू चाहिँ आउनु भएको थियो, त्यो अनुगमन गर्नुभयो यसको बजारीकरणको लागि। त्यो विदेशसँग पनि हाम्रो पहलहरू, हाम्रो छलफलहरू चलिराखेका छ, जस यसलाई चाहिँ अब प्रवर्धन गर्नुपर्छ, यसलाई अलिकति व्यवस्थित गर्नुपर्छ, केही विकास गर्नुपर्छ भनेर चाहिँ हामी यसमा त एकदमै चिन्ताका साथ
लागेको। जस्तै 10 नम्बर वडाको कुरा गरौँ सर, होइन तपाईँले यसपालि भनौँ न तपाईँसँग त जनताहरूले अलिक भरोसा पनि गरेका थिए, युवा जनप्रतिनिधि आउनु भएको छ, केही न केही हुन्छ भन्ने अपेक्षा राखेका थिए, के गर्नुभयो, अरू वडाभन्दा फरक के ल्याउनु भएको छ तपाईँले योजना?
धेरै गरिँदैछ, जस्तो तपाईँ के छ भने हामीले हामीले जे सकिन्छ जनतालाई फाइदा हुने त्यो
होइन, प्लान बनाउने कुरा ठुलो रहेछ क्या सर,
जस्तै प्लान बनाउने कुरामा सुन्नु न, जस्तै योजना बनाउने कुरामा कम्तीमा अब यो सिसा प्लास्टिकहरू चाहिँ अत्यन्तै हानिकारक चिज हो
हाम्रो
जीवनको लागि, सामाजिक जीवनको लागि।
हजुर सर,
यो सिसा प्लास्टिक चाहिँ हाम्रो समाज गर्नुपर्छ भनेर सिसा प्लास्टिकहरू सङ्कलन गरेर त्यसलाई चाहिँ अब कहीँ लगाएर डम्पिङ गर्ने कामहरू हामी यो वर्षदेखि गरिरहेको छ। यस वर्ष पनि हामीले भर्खरै चाहिँ सम्पन्न गऱ्यौँ, गाउँभरका सिसा प्लास्टिकहरू फोर्जन्य होइन, जुन चाहिँ अब सड्दैनन् पनि होइन, नष्ट पनि हुँदैनन्, तिनीहरू चाहिँ भेला पाएर हामीले चाहिँ लगाएर त्यसलाई जुन व्यवस्थापन गऱ्यौँ। त्यस्तै गरेर भिन्न भिन्न तपाईँको पशु पक्षीहरूको लागि चाहिने, जुन विशेष गरेर गाई बस्तुको लागि, मानव बाख्राको लागि, मानव अरू मान्छे पशुहरूको लागि चाहिने, नामले जुकाएका जुन छ नि त, अब त्यो औषधिहरू पनि अब हामीले सबैलाई निशुल्क रूपमा सबै चाहिँ अब किसानहरूलाई दिनुपर्छ भनेर हामी त्यो पनि दिइरहेका छौँ। आज पनि मैले त्यो नामले जुकाएको औषधि बाँड्न एउटा कार्यक्रम हाम्रो यहाँ भइरहेको छ, धेरै चाहिँ यहाँ भेला हुनु भएको छ
होइन।
त्यसरी हामीले सकेसम्म चाहिँ अब यहाँको चाहिँ जुन छ किसानहरूलाई, यहाँको चाहिँ अब वडावासीहरूलाई अलिकति सेवा हुने, उहाँलाई चाहिँ राहत हुने, केही मद्दत पुग्ने कामहरू हामीले आफ्नो बजेट सीमाभित्र हामी गरिरहेका छौँ एकपछि अरू गर्दै। त्यस्तै गरेर अब अर्को हामीले चाहिँ अलिकति अब माने एउटा के भने खानपान अलिकति परिवर्तन गर्नुपर्छ, तपाईँको चाहिँ अलिक स्वस्थ जीवन बनाउनको लागि चाहिँ हामीले योगामा होइन अलिकति तपाईँको माने भान्सा औषधालय भन्ने कुराहरू, हाम्रो चाहिँ यो हाम्रो जमिन चाहिँ अलिक रोगी भइरहेको छ, जमिनलाई चाहिँ निरोगी बनाउनुपर्छ, माटो बचाउ अभियानहरू होइन, यस्ता खालका चाहिँ अलिकति बिना चाहिँ खासै पैसा खर्च नगरिकनै पनि एउटा जनचेतनामा चाहिँ केही अलिकति अब विकास गर्नुपर्छ, केही परिवर्तन चाहिँ हामीले ल्याउनुपर्छ, अलिक स्वस्थ चाहिँ एउटा अब यहाँको वडावासीलाई स्वस्थ संसिद्ध आर्थिक रूपमा चाहिँ अलिक विकसित गर्नको लागि हामी आफ्नो चाहिँ एउटा बलबुताले धेरैसम्म काम गरिरहेका छौँ, योजना बनाएर लागिरहेका छौँ। त्यो अब बाहिर मिडियामा सार्वजनिक रूपमा कति आइरहेका छन् त्यो समाचार
जस्तै 10 नम्बर वडामा राज्यले प्रदान गर्नुपर्ने न्यूनतम आधारभूत आवश्यकताहरू हुन्छ नि, स्वस्थ पानी पिउन पाउने जनताको अधिकार हो होइन, शिक्षा प्राथमिक स्वास्थ्य उपचार पाउने जनताको अधिकार हो, यी न्यूनतम आधारभूत आवश्यकताहरू चाहिँ अब पुरा भएका हुन्, त्यहाँका जनताहरूले प्राप्त गर्न सकेको सक्ने अवस्था पुग्यो, हामी
स्वस्थ खानेपानीको काम भइरहेको छ, वितरणको काम हाम्रो 10 नम्बरमा एउटा जुन खानेपानी आयोजना 10 र 11 को अब सञ्चालनमा आएको छ भर्खरै, अब धाराहरू जडान हुने, पानी भित्र हुने काम भइरहेको छ, त्यसले गर्दाखेरि अब तपाईँको काम हुँदैछ, स्वस्थ खानेपानी सबैलाई चाहिँ पुर्याउने भनेर हामी लागिरहेका छौँ। माथि एउटा पनि बजेट आएको छ, नगरले पनि बजेट छुट्याएको छ, वार्डले पनि छ, खानेपानी क्षेत्रमा एकदम
अब अहिले चाहिँ जनताहरूले नि रोजगारीको कुरा अलिक प्राथमिकताको साथ उठाए, देशमै रोजगार पाउन पाए, देशमै काम गर्ने वातावरण पाउन पाए भन्ने खालको छ। अब यसमा चाहिँ नगरले विशेष त केही सोचेको छ सर, तपाईँ प्रवक्ता पनि हुनुहुन्छ, जस्तै स्वरोजगारको विषयमा, जस्तै रोजगार सिर्जना गर्ने कार्यक्रमहरू हुन्छन् नि, जस्तै तपाईँले साझेदारीका कार्यक्रमहरू होलान्, युवालाई प्रोत्साहन गर्ने कार्यक्रमहरू होलान्, होइन के छ अहिले नगरले केही छ त्यस्तो सोचेको?
होइन, त्यो मतलब कामहरू भइरहेका छन्, अलिक रोजगार सिर्जना गर्ने खालका कामहरू, जस्तो विशेष गरेर चाहिँ अब हाम्रो यहाँ यो विभिन्न खालको तालिमहरू दिन्छ नि हाम्रो चाहिँ
सामाजिक सुरक्षा अन्तर्गत,
सामाजिक शाखा अन्तर्गतको हाम्रो चाहिँ जस्तो यो विभिन्न चाहिँ अब यो इलेक्ट्रिकको भयो, होइन, काम सिकाउने, त्यस्तै गरेर ड्राइभिङ सिकाउने, होइन, अरू विभिन्न चाहिँ सामानहरू उत्पादन गर्ने, जस्तो जे जे चिज फ्रिजहरू भयो, होइन, यो विभिन्न फ्यानहरू, यो सिकाएर सिकिसके पछाडि उहाँहरू चाहिँ स्वरोजगार पनि हुन्छ भनेर त्यो सामाजिक विकास अन्तर्गतका कामहरू पनि भइरहेका छन्, त्यो सिकाउने कामहरू विभिन्न क्षेत्रका, त्यस्तै गरेर चाहिँ अरू अब हाम्रो त्यो हाम्रो निर्माणका क्षेत्रमा पनि, होइन, अब हाम्रो विभिन्न यो हाउस वायरिङदेखि लिएर प्लम्बिङदेखि लिएर विभिन्न खालका चाहिँ अब त्यो हाम्रो कलरिङ गर्ने कुराहरूदेखि लिएर विभिन्न यस्तै खालको हामीले चाहिँ अब अलिकति हाम्रो यहाँ गाउँठाउँका मानिसहरूले रोजगार बनाउनु, सबै चाहिँ कोही पनि बेरोजगार बस्नु नपरोस् भनेर रोजगारमूलक कामहरू चाहिँ सिपहरू, होइन, सिकाउनेहरू सिकाइराखेको छ हाम्रो नगरपालिकाबाटै लगभग त्यो भइरहेको छ। अब अरू चाहिँ यो रोजगार सिर्जना गर्नको लागि अलिक विदेशीहरूसँग पनि अलिकति सम्पर्क समन्वय छलफलहरू पनि भइरहेको छ, चाहिँ हाम्रो चाहिँ यहाँको नगरवासीहरूलाई, यहाँको नागरिकहरूलाई रिजनल चाहिँ सजिलो तरिकाले कहीँ पठार केही वाला रोजगार सिर्जना गर्न सकिन्छ भनेर त्यो पनि पहल प्रयत्नहरू कुराकानीहरू विभिन्न देशहरूसँग पनि भइरहेको कुराहरू पनि जानकारी भइरहेको छ।
जस्तै सर, यसपालि चालु आर्थिक वर्षको सिलिङ बजेटबाट चाहिँ तपाईँका योजनाहरू कहाँ पुगे, के योजनाहरू अगाडि बढ्दैछन् सर, के भन्न मिल्छ?
होइन, हाम्रो लगभग 50% अब कामहरू हाम्रो भइसकेको सबै योजनाका, अब 50% भन्दा अलिकति कम, होइन, बाँकी छन् अब 6-7 दिन, यो यस्तो छ नि, सुरुमा तपाईँको साउन भदौ असुविधा बजेट निर्माण गराएर योजना बनाउन बन्दै जित्तो रहेछ क्या, काम गर्ने भनेको 10 दिन पछाडि मात्रै रहेछ,
हजुर,
विकासका कामहरू, निर्माण विकासका कामहरू, त्यसले गर्दाखेरि कामहरू अहिले भइरहेका छन्, माने एकदमै लगभग 60% लगभग सकिएर 30% बाँकी छन्, सबैले सम्पन्न हुन्छन् भन्ने कुरामा हामी ढुक्क छौँ।
हस्,
त्यो बजेट अलिकति घटेर आएको छ, घटेकोले गर्दा अलिकति सन्तोषजनक रूपमा काम चाहिँ गर्न सकिएको छैन,
तर
पनि अलिक मैले धेरै बजेटले आवश्यकता नपरिकन पैसा खर्च नगरिकन गर्ने कामहरू पनि हामी गर्दैछौँ।
जस्तै प्रदेशका जनप्रतिनिधि अथवा भनौँ सभामुख पनि तपाईँहरूकै क्षेत्रका हुनुहुन्छ, प्रदेशका पनि सांसद हुनुहुन्छ, केन्द्रीय सांसद पनि हुनुहुन्छ, सङ्घीय सांसद पनि हुनुहुन्छ, उहाँहरूबाट चाहिँ तपाईँको क्षेत्रमा बजेटको केही आश्वासन अथवा बजेट आउने कुरा छैन सर?
होइन, होइन, उहाँहरूले केही गर्दै हुन्छ, के आइराखेको छ र फेरि पनि प्रयास जारी राख्नु भएको छ, हामी पनि पहलहरू गरिरहेका छौँ, हामी धेरै असुमा हामी ऊ छैनौँ, धेरै चाहिँ निराश भएका छैनौँ, कामहरू भइरहेको छ, पहल भइरहेको छ, बजेटहरू आउने काम हुँदै भइरहेको छ, अलिअलि आइरहेको छ।
हस्, अत्यन्तै व्यस्तताको बावजुद पनि समय प्रदान गर्नुभयो र नगरका बारेमा जानकारी दिनुभयो सर, धेरै धेरै धन्यवाद।
हुन्छ, म अति व्यस्त छु, र पनि अब समय दिएँ ल। हस् त, हजुरलाई पनि धन्यवाद, सबैजना सुन्नुहुनेहरूलाई पनि धन्यवाद ल।
हस्, उहाँ हुनुहुन्थ्यो अर्जनधारा नगरपालिका वडा नम्बर 10 का अध्यक्ष भूपेन्द्र नेउपाने, उहाँसँग हामीले आज अर्जनधारा नगर क्षेत्रमा पछिल्लो चरणमा भइरहेका विकास निर्माणका कामहरू के कसरी अगाडि बढिरहेका छन् भन्ने विषयमा कुराकानी गऱ्यौँ। उहाँ एउटा प्रोग्राममा हुनुहुन्थ्यो र उहाँले पुरा समय केही समय निकालेर अर्जनधाराका गतिविधिका बारेमा जानकारी दिनुभयो, यसका लागि उहाँलाई धन्यवाद दिँदै आजलाई अर्जनधारा खबर यति नै। हामी अर्को हप्ता फरक व्यक्तित्वसँगको कुराकानी लिएर पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि पुष्प विदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।